आवश्यक रूपयोगी पुस्तक हो सबैको लागि हो, तर यहाँ हामी पढ्न साथ हामी बुझ्छौँ कि यहाँ विशेष जवान मानिसलाई पनि ध्यानमा विशेष राखेर यो लेखिएको पाउँछौ, अनि हामीलाई व्यवहारिक बुद्धि जुन चाहिँ जीवनमा सफलतापूर्वक र परमेश्वरलाई खुसी पार्ने तरिकाले जिउनलाई जुन खाँचो छ हाम्रो दिनदिनको जीवनमा, हाम्रो सबै आपसी सम्बन्धहरूमा र परमेश्वरलाई खुसी पार्ने एउटा पवित्र जीवन जिउनको लागि जे खाँचो छ त्यसको लागि हामीलाई निर्देशनहरू र व्यवहारिक बुद्धि चाहिँ प्रशस्त गरी हामीलाई दिनुभएको छ यो देशको पुस्तकमा। अनि त्यसैले यो पुस्तकको अध्ययन गर्न चाहिँ हाम्रो युवा भाइ बहिनीहरूलाई विशेष आशिषपूर्ण र यो युवा अवस्थामा नै यसलाई प्रशस्त अध्ययन गर्नको लागि चाहिँ उत्साह मिलोस् भनेर पनि हामी यो अध्ययन गर्दैछौँ। अनि पहिला एकचोटि चाहिँ हामी के गर्नेछौँ भने एक अध्यायको यो पुरै अध्याय चाहिँ हामी पढ्नेछौँ, सबै अध्ययन नगर्ने भए पनि हामी चाहिँ यो एक अध्याय चाहिँ पढौँ। दाउदका पुत्र इजरायलका राजा सुलेमानका हितोपदेशहरू। यिनीहरूद्वारा मानिसले बुद्धि र शिक्षा जानुन्, समझका वचनहरू बुझुन्, बुद्धि न्यायपरायणता र न्याय साथै निष्पक्षताको शिक्षा पाउन्। यिनीहरूले सिधा साधाहरूलाई बाटोपन, जवान मानिसलाई ज्ञान र विवेक दिनेछन्। बुद्धिमान मानिसले ध्यानसित सुन्नेछ र ज्ञान बढाउनेछ। समझदार मानिसले बुद्धिले भरिएका सल्लाहहरू पाउनेछ। यिनीहरूद्वारा हितोपदेश, दृष्टान्त, बुद्धिमानहरूका वचन र उनीहरूका पहेलीहरू बुझ्नेछ। परमप्रभुको भय नै ज्ञानको सुरु हो, तर मूर्खहरूले बुद्धि र शिक्षालाई तुच्छ ठान्छन्। हे मेरा छोरा, आफ्ना बाबुको शिक्षा ध्यानसित सुन र आफ्नी आमाको अर्तीलाई नत्याग, किनकि ती तिम्रा शिरका लागि शोभाको गहना र तिम्रा गलाका लागि हारहरू बन्नेछन्। हे मेरा छोरा, पापीहरूले तिमीलाई फुस्ल्याए भने तिनीहरूको कुरा मान्न तिमी राजी नहौ। यदि तिनीहरूले हामीसँग आओ, रक्तपात गर्न बाटो ढुकाउ, बिना कारण निर्दोषलाई बाटोमा ढुकेर बसौं, हामी तिनीहरूलाई अधोलोकले झैं जिउँदै निलौं, खाडलभित्र जानेहरूलाई झैं सिङ्गै निलौं, तब हामीले सबै प्रकारका बहुमूल्य सम्पत्ति पाउनेछौं, लुटका मालले हामीले आफ्ना घरहरू भर्नेछौं, हामीसँग साझेदार हो, हामी सबैको एउटै थैली होस् भने हे मेरा छोरा, तिनीहरूसँग त्यस बाटोमा नलाग, आफ्नो पाउलाई तिनीहरूको बाटोमा हिँड्नदेखि रोक, किनकि तिनीहरूका पाउ खराबीका निम्ति दगुर्छन्, रक्तपात गर्न ती हतारिन्छन्। कुनै चराले हेर्दा हेर्दै निश्चय नै व्यर्थमा जाल फैलिन्छ, अनि यिनीहरू चाहिँ आफ्नै रक्तपात गर्न बाटो ढुक्छन्, आफ्नै प्राणका निम्ति बाटोमा ढुकेर बस्छन्। लाभको लालच गर्ने हरेक मानिसका चाल यस्तै हुन्छन्, जसले आफ्नो मालिकको ज्यान नै लिन्छन्। बुद्धि बाहिर चर्को स्वरले कराउँछ, उसले सडकहरू हुँदो आफ्नो आवाज उचाल्छ, ऊ भीड लाग्ने ठाउँहरूको मुख्य स्थानमा मूल ढोकाहरूको मुखमा चिच्याउँछ, ऊ यसो भन्दै सहरमा आफ्ना वचनहरू सुनाउँछ, हे बोधाहरू हो, कहिलेसम्म तिमीहरू बुद्धुपनलाई प्रेम गर्दछौ, अनि कहिलेसम्म गिल्ला गर्नेहरू चाहिँ आफ्नो गिल्लामा आनन्दित रहन्छन्, र कहिलेसम्म मूर्खहरूले चाहिँ ज्ञानलाई घृणा गर्छन्। मेरो हक्की सुनेर फर्क, हेर तिमीहरूका निम्ति म आफ्नो आत्मा खन्याउनेछु, म तिमीहरूलाई मेरा वचनहरू बुझाउनेछु, किनभने मैले पुकारे तर तिमीहरूले इन्कार गर्यो, मैले आफ्नो हात फैलाए तर कसैले वास्ता गरेन, तर तिमीहरूले मेरा सबै सल्लाहलाई तुच्छ ठान्यौ र मेरो कुनै हक्की चाहेनौ, यसकारण म पनि तिमीहरूको विपत्तिमा हाँस्नेछु, तिमीहरूमाथि डर आइपर्दा म खिसी गरेर हाँस्नेछु, जब तिमीहरूको डर आँधी बेरी झैं र तिमीहरूको विनाश भूमिरी झैं आउँछ, जब विपत्ति र वेदना तिमीहरूमाथि आइपर्छन् त्यस घडी तिनीहरूले मलाई पुकार्नेछन् तर म जवाब दिने छैन, तिनीहरूले यत्नसित मलाई खोज्नेछन् तर मलाई भेट्टाउने छैन, किनकि तिनीहरूले ज्ञानलाई घृणा गरे र परमप्रभुको भयलाई रोजेनन्, तिनीहरूले मेरो कुनै सल्लाह चाहेनन्, तिनीहरूले मेरो सबै हक्कीलाई तुच्छ ठाने, यसकारण तिनीहरूले आफ्नै चालचलनको फलबाट खानेछन् र र आफ्ना युक्तिहरूले अघाउनेछन्, किनकि बोधहरूको पछि हटाइले तिनीहरूलाई मार्नेछ र मूर्खहरूको उन्नतिले तिनीहरूलाई नष्ट पार्नेछ। तर जसले मेरो कुरा ध्यानसित सुन्छ ऊ सुरक्षित रहनेछ र खराबीको डरबाट ढुक्क भई रहनेछ। आउनुहोस् हामी प्रार्थना गरौँ। यारो परमेश्वर पिता, हामीलाई दिनुभएको हितोपदेशको पुस्तकको लागि आज विशेष गरी हामी धन्यवाद दिन्छौँ। हामीलाई यति प्रेम गर्नुभयो त तपाईँ सारा बुद्धिको परमेश्वरले, जुन बुद्धिले यो आकाश पृथ्वी फैलाउनु भयो, बनाउनु भयो, सबै थोकहरू रच्नुभयो आफ्नो बुद्धिले, तपाईँले प्रभु हामीलाई यो संसारमा जिउनको लागि हामीलाई बुद्धि दिन चाहनुभएको छ, त्यसैले हामीलाई यो पुस्तक दिनुभयो। प्रभु हामी बुझ्न सकौँ आज, केही हाम्रो हृदयमा छिर्न सकोस्, तपाईँले नै व्यक्तिगत रूपमा सिकाउनु भएको होस् प्रिय भाइ बहिनीहरूलाई, हामी एक एकलाई। र प्रभु हामी बुद्धिमानी हुन सकौँ र हामी मूर्खताबाट फर्कन सकौँ, र दिनहौँ प्रभु यो तपाईँको वचन पढ्दै हाम्रो मूर्खतादेखि पश्चाताप गर्दै दिनहुँ हामी बुद्धिको मार्गमा हिँड्न सकौँ। हामीलाई तपाईँले दया गर्नुभएको छ, प्रभु हामीलाई सिकाउनुहोस्, तपाईँको आत्माले हामीलाई सिकाउनुहोस्, किनभने तपाईँको आत्मा भला हुनुहुन्छ। हामी तपाईँमा भर पर्छौँ प्रभु, हामी आफ्नै क्षमताले सक्दैनौँ, स्वभावले हाम्रो हृदय मूर्ख छ, स्वभावले हाम्रो हृदय गलत बाटोतिर जाने पापी स्वभावको छ, तर ख्रिस्टमालाई जुन नयाँ बनाउनु भएको छ हामी यसमा बढ्दै जान सकौँ, हामी नयाँ मानिसमा बढ्दै हामी जानको लागि प्रभु हाम्रो अहिले नै प्रभु हाम्रो हृदयलाई नम्र पार्दै तपाईँसित पुकार गर्दछौँ। हामीलाई सिकाउनुहोस् प्रभु, हामीलाई सहायता गर्नुहोस् हरेकलाई, अनि बचाउनुहोस् जस जसको आत्मा आजसम्म हराएको छ, हाम्रो बिचमा सबैसित तपाईँले व्यवहार गरिदिनुहोस्। हामी बिन्ती गर्दछौँ, सबैले ल्याइदिनु भयो जो जो, हरेकको लागि धन्यवाद छ पिता। तपाईँको विशेष योजनाले हामीलाई जुटाइदिनु भएपछि यी दिनहरू उपयोगी लाभदायक तुल्याइदिनुहोस्, तपाईँलाई मन पर्दो महिमाको लागि होस् हाम्रो जीवनहरू। धन्यवाद चढाउँछौँ, सहायता माग्छौँ, यहाँ बोल्नलाई, हामी सुन्नलाई सबमा सहायता गरिदिनुहोस् प्रभु येशूको नाममा, आमेन। हितोपदेशको पुस्तकको लेखक चाहिँ सुलेमान हुन्, सुलेमानको बुवा दाऊद हो, अनि दाऊदले चाहिँ पहिलो इतिहास 28 अध्यायमा आफ्नो छोरालाई दिएको सल्लाह एकचोटि पढेर हामी सुरु गर्नेछौँ। पहिलो इतिहास 28 अध्यायको 9 पदमा, पहिलो इतिहास 28 अध्यायको 9 पदमा दाऊद राजा हुँदै आफ्नो छोरा सुलेमानलाई दिएको अर्थी हामी सुनौँ एकचोटि, बुवाले आफ्नो छोरालाई दिएको सल्लाह। पहिलो इतिहास 28:9 पद, यसकारण अब परम प्रभुको समुदाय सारा इजरायलको, माफ गर्नुहोस्, 9 पदमा 8 पद पढ्दै थिएँ, 9 पद, अनि तिमी हे मेरो छोरा सुलेमान, आफ्ना पिताका परमेश्वरलाई चिन, अनि सिद्ध हृदयले र इच्छुक मनले उहाँको सेवा गर, किनकि परमप्रभुले सबै हृदयको जाँच पडताल गर्नुहुन्छ र विचारका सबै कल्पना बुझ्नुहुन्छ। तिमीले उहाँको खोजी गर्यो भने उहाँ तिमीद्वारा भेट्टाइनुहुनेछ, तर तिमीले उहाँलाई त्याग्यो भने उहाँले तिमीलाई सधैँका निम्ति अफाल्नुहुनेछ। सुलेमानलाई राजा दाउदले तिनवटा कुरा भने यो खण्डमा, एक चाहिँ परमेश्वरलाई चिन, दोस्रो उहाँको सेवा गर, तेस्रो चाहिँ उहाँको खोजी गरिरह। अनि सुलेमानले सुरुमा चाहिँ राम्रै गरे, यो सल्लाह राम्रै मागे, माने, किनभने उसले परमेश्वरसँग, उसले पहिलो राजा 3 अध्यायमा एकचोटि पढ्न, जब परमेश्वरले उसलाई एक दिन सोध्नुभयो, तिमी माग के माग्छ भन्दाखेरि उसले धन सम्पत्ति मागेन, उसले लामो आयु पनि मागेन, उसले शत्रुहरूको गर्दन पनि मागेन, अनि उसले मान इज्जत पनि मागेन, जुन अनि यिनै कुराहरू चाहिँ को लागि चाहिँ प्राय सबै मानिसहरू आजको युवाहरू उनीहरू लालसा गरिरहेका छन्। तर सुलेमानले चाहिँ के मागे, पहिलो राजा 3:5 पढ्छौ, गिबोनमा राति सपनामा परम प्रभु सुलेमान कहाँ देखा पर्नुभयो अनि परमेश्वरले भन्नुभयो म तिमीलाई के दिऊ माग, अनि सुलेमानले भने तपाईँले आफ्नो दास अर्थात मेरा पिता दाउदलाई उनी तपाईँको सामु सत्यतामा धार्मिकतामा र तपाईँ प्रति हृदयको सिधापनामा हिँडे अनुसार ठूलो करुणा देखाउनु भएको थियो अनि तपाईँले त्यही ठूलो करुणा उनका निम्ति कायम राख्नु भएकोले उनलाई उनको सिंहासनमाथि बस्ने एउटा छोरा दिनुभयो जसरी आज छँदैछ। अनि अब हे परमप्रभु मेरा परमेश्वर तपाईँले आफ्नो दासलाई मेरा पिता दाउदको सत्तामा राजा बनाउनु भएको छ, तर म त सानो बालक छु, म बाहिर भित्र जावत आवत गर्न पनि जान्दिन, अनि तपाईँको दास तपाईँले चुन्नुभएको आफ्नो प्रजाको बीचमा छ, एउटा ठूलो जाति जो संख्या भीड़ले गर्दा गन्ती गर्न सकिँदैन न त्यसको संख्या लिन सकिन्छ, यसकारण नौबत तपाईँको प्रजाको न्याय गर्नका निम्ति आफ्नो दासलाई समझदार हृदय दिनुहोस् र म असल र खराबको बीचमा खुट्याउन सकौं, किनकि कसले तपाईँको यति ठूलो प्रजाको न्याय गर्न सक्छ। परमेश्वर यति खुसी हुनुभयो उसको यो मागले गर्दा कि उसलाई उसले मागेको कुरा दिनुभयो। त्यति मात्र होइन उसले नमागेको कुरा पनि दिनुभयो। पढौँ 10 अनि सुलेमानले यो कुरा मागेको त्यस वचनले परमप्रभुलाई प्रसन्न तुल्यायो। अनि परमेश्वरले उनलाई भन्नुभयो तिमीले यही कुरा माग्यौ र आफ्नो निम्ति दीर्घायु मागेनौ र आफ्ना निम्ति धन सम्पत्ति न त आफ्ना निम्ति धन सम्पत्ति माग्यो न त आफ्ना शत्रुहरूको ज्यान नै माग्यो तर आफ्ना निम्ति ठिक न्याय खुट्याउने समझ शक्ति माग्यो, यसकारण हेर मैले तिमीलाई वचन अनुसार गरिदिएको छु, हेर मैले तिमीलाई बुद्धिमान र समझदार हृदय दिएको छु कि तिमीभन्दा अघि तिमी जस्तो कोही पनि थिएन न त तिमी पछि नै तिमी जस्तो कोही उठ्नेछ, अनि मैले तिमीलाई तिमीले नमागेको कुरा अर्थात् धन सम्पत्ति र मान पनि यति दिएको छु कि तिम्रा जीवनभरि राजाहरूमध्ये कोही पनि तिमी जस्तो हुने छैन। यसबाट एउटा सिद्धान्त हामी सिक्छौँ दाउदको के अरे सुलेमानको यस उदाहरणबाट कि यदि हामीले सर्वप्रथम ठाउँमा अथवा सबभन्दा पहिलो ठाउँमा आत्मिक कुरालाई राख्यौँ भने परमेश्वरले हामीलाई चाहिएको अरू भौतिक कुराहरू र आवश्यक कुराहरू पनि दिनुहुन्छ। मत्ती 6:33 सिद्धान्त यहाँ देख्छौ, उहाँले भन्नुभयो प्रभुले तर पहिले तिमीले परमेश्वरको राज्य र उहाँको धार्मिकता खोजी गर। सुलेमानले परमेश्वरको सेवा गर्नलाई बुद्धि माग्यो, उसले आफ्नो स्वार्थको लागि माग्नु सट्टामा परमेश्वर त माग्यो के माग्छु भन्नुभएको थियो तर उसले चाहिँ आफ्नो स्वार्थको लागि कुनै कुरो माग्नुभन्दा उसले चाहिँ परमेश्वरको सेवा गर्नको लागि चाहिँ बुद्धि माग्यो अनि उसले त्यो पायो। त्यति मात्र होइन उसले नमागेको धन सम्पत्ति मान इज्जत पनि अत्यन्तै धेरै दिनुभयो। त्यसैले जुन हितोपदेशको पुस्तक अब हामीले अध्ययन अलिअलि गर्न लागिरहेको छौँ यो चाहिँ परमेश्वरले नै बुद्धि दिनुभएको सुलेमानबाट लेखेका हितोपदेशहरू हुन्। प्रभु येशु स्वयंले सुलेमानको बुद्धिको बारेमा चाहिँ चर्चा गर्नुभयो, उसले कठिन प्रश्नहरूको जवाफ दिन सक्थ्यो भन्ने कुरा उल्लेख छ। धेरै टाढाबाट हालको यमेन राज्यबाट एउटा रानी उसलाई चाहिँ प्रश्नहरू गर्न आउँदाखेरि चाहिँ उसको सबै प्रश्नको जवाफ दिए अनि त्यो रानीले भन्यो मैले त आधा पनि बताएको रहेछ, मैले त यस्तो यस्तो सुनेको थिएँ तर मैले सुनेको भन्दा पनि बढ्दा रहेछ यहाँ जुन परमेश्वरले तिमीलाई दिनुभएको बुद्धि भनेर भन्छ। अब सुलेमानले 3 पुस्तकहरू लेखेका छन्, एउटा त हितोपदेश भइहाल्यो, अर्को कुन चाहिँ हो दाजुभाइले भन्न सक्नुहुन्छ? एउटा उपदेशक अनि अर्को दिदीबहिनीहरू श्रेष्ठ गीत, यो 3 पुस्तकहरू। अनि हितोपदेशको सम्पूर्ण पुस्तक नै उनले लेखेका त होइनन्, झन्डै झन्डै सभ्य नै हुन्, तर तपाईँ 30 एकचोटि पल्टाउनुहोस् त हितोपदेशको 30 अध्याय चाहिँ अर्कै एकजना भविष्य वक्ताले लेखेका छन् अनि त्यो चाहिँ 30:1 हामी यसरी पढ्छौँ हितोपदेश 30:1 याकेका छोरा अगुरका वचनहरू अर्थात भविष्यवाणी जुन चाहिँ यी मानिसले इतियल इतियल र उकाललाई भने, त्यसैले यो सुलेमान ले लेखेको खण्डहरूको बीचमा यसलाई पनि राखिएको पाइन्। त्यस्तै गरी 31 अध्यायमा जाउँदा 31 चाहिँ अर्को नाम छ राजा लमुएलका वचनहरू भनेको छ, अर्थात भविष्यवाणी जो उनकी आमाले उनलाई सिकाएकी थिइन्। अब चाखलाग्दो कुरो के छ भने इतिहासको पुस्तकहरू राजाहरूको पुस्तकमा पढ्दाखेरि कतै पनि लमुएल भन्ने राजा छैन। अनि त्यसैले धेरै जसो टिप्पणीकारहरूले के भन्छन् भने यो लमुएल चाहिँ वास्तवमा सलोमन नै हुन्, सलोमन लमुएलको अर्थ चाहिँ परमेश्वरको निजी परमेश्वरको, त्यसैले सलोमनको यो चाहिँ उपनाम भएको भन्ने चाहिँ भन्ने गरेको छन्। अनि त्यसको केही आधारहरू छन् जस्तो कि यहाँ भनिएको छ जो भनेपछि हितोपदेश 31 अध्यायको यी बुद्धिपूर्ण वचनहरू चाहिँ उनको आमाले उनलाई सिकाएकी थिइन्। बत्सेबा चाहिँ सलोमनका आमा थिए। तर हितोपदेश 31 अध्याय त गुणवती स्त्रीको बारेमा लेखेको छ, अनि छोरालाई चाहिँ तीन पदमा आफ्नो बल स्त्रीहरूलाई नदेऊ न त चालहरू त्यसलाई देऊ जसले राजाहरूलाई नष्ट पार्छ, यहाँ चेतावनी दिँदैछ गलत स्त्रीहरूबाट बच्नलाई र गुणवती स्त्री पाउनलाई। त्यसैले यो ज्यादै चम्म छ कि यो साँच्चै नै बत्सेबाले लेखेको हो भने परमेश्वरको पवित्र आत्माद्वारा कसरी एउटा पापमा फसेर पश्चाताप गरेर उठेकी एउटा स्त्रीले चाहिँ आफ्नो छोरालाई त्यही कुराबाट जोगाउनको लागि र असल चरित्रको एउटा स्त्रीको शिक्षा दिनको लागि चाहिँ परमेश्वरलाई प्रयोग गर्नुभयो। अब एक अध्यायमा एकचोटि जाउँ। हितोपदेश शब्दको माने चाहिँ तुलना गर्नु भन्ने शब्दबाट आउँछ, तुलना गर्नु। अनि प्राय सबै हितोपदेशहरू तुलनात्मक भनाइहरू छन् अथवा दृष्टान्त, प्रभु यीशुले सृष्टिका थोकहरूलाई सँग तुलना गरेर आत्मिक कुराहरू सिकाउनुहुन्थ्यो, त्यसैले यो छोटो छोटो दृष्टान्तहरू हुन्। अनि यिनीहरू चाहिँ सजिलै सम्झनामा राख्न सकियोस् भन्ने हेतुले लेखिएको देखिन्छ, छोटो छोटो छ अनि तर एकदमै बुद्धिले भरिएको भनाइ छ। जस्तै एउटा हेरौँ हितोपदेश 16 पल्टाउनु एकचोटि मसँग, हितोपदेश 16:18 पढ्छौँ। विनाशको अघि घमण्ड आउँछ र पतनको अघि चाहिँ हठी मन आउँछ। शब्द थोरै छ यहाँ तर शिक्षा धेरै छ यसमा। अनि यहाँ भरि यस्तो छ है, यो पुस्तक भरि नै। अनि यो पुस्तक चाहिँ परमेश्वरकै पवित्र आत्माले प्रेरणा गरिएर दिएको हुनुपर्छ भन्ने प्रमाण चाहिँ छर्लङ्गैछ, किनभने तपाईँले यो सबै पढ्नुहोस् है, सबै कथनहरू यहाँ सयौँवटा भनाइहरू छन्, सबै पूर्ण रूपमा सत्य छन्, विश्वासयोग्य छन्। यो हितोपदेशहरू त्यो अध्यायहरूले पदहरूले चाहिँ नचुक्ने गरिकन बोल्दैछन्। यहाँको हितोपदेश अर्कोसँग यहाँ अन्तर्विरोध भइरहेको हामी पाउन सक्दैनौँ। सुलेमानले चाहिँ भनेको छ यहाँ अहिले पल्टाउँदैन तर पहिलो राजा 4:32 लगभग 3,000 यस्ता हितोपदेशहरू लेखे परमेश्वरको प्रेरणाले, अनि गीत पनि लेखे 1,005 भनेको छ। अनि उनले तिनलाई क्रमैसँग राखे भनेर पनि उल्लेख छ, अर्थात् उसले व्यवस्थित गरेर चाहिँ त्यो हितोपदेशहरूलाई चाहिँ राखेको कुरा पनि उल्लेख छ। अनि प्राय हरेक पद चाहिँ एउटा हितोपदेश अथवा एउटा तुलना अथवा दृष्टान्त हो, जम्मा चाहिँ 915 छन् पदहरू। अनि यी उपदेशहरूलाई यसरी बुझ्न सकिन्छ कि यो चाहिँ सत्यता सम्झन सजिलो हुने प्रकारले लेखिएको कथनहरू हो। छोटो छ, मिठो छ, बाठो पनि छ यो लेखेको तरिका। अनि यसले चाहिँ नैतिक शिक्षा सिकाइरहेको छ। ठिक यो हो, बेठिक यो हो, ठिक बेठिक, ठिक बेठिक यसरी चाहिँ सिकाइरहेको छ। जस्तै कि एकचोटि पन्ध्रमा जाउँ, यो उपदेश पन्ध्रको एक पदमा कोमल जवाफले क्रोधलाई शान्त पार्छ तर रुखा वचनहरूले रिस उठाउँछ। म नयाँ विश्वासी हुँदाखेरि मैले खास यो हितोपदेश सायद यो पढ्न पनि भ्याएको थिएन होला, भर्खरको थिएँ। तर एक दिन प्रभुको दिनमा जब मण्डली सभामा गएँ, एउटा कागजमा चाहिँ ठ्याक्कै यही पद लेखेको थियो, त्यो पद होइन, अनि छिरिहाल्यो त्यति पद नै। अब त्यस्तो प्रकारले लेखेको छ यो पदहरू। अनि त्यसपछि त्यही हप्ता नै परमेश्वरको योजना रहेछ, मलाई त्यो पद चाहिएको रहेछ। किनभने एकजना चाहिँ मसँग बेसरी रिसायो अनि बेसरी करायो मलाई, अनि मलाई पनि रिस उठ्न थालिसकेको छ, किन मसँग कराएको, मैले के गरेको थिएँ होइन। तर ठ्याक्कै यो पद चाहिँ मलाई याद आयो अनि मेरो रिस चाहिँ हराएर गइहाल्यो। परमेश्वरले चाहिँ यो पदहरू, यो कथनहरू चाहिँ यस्तो प्रकारले दिएको छ कि छाप पर्ने गरिकन, छोटो छ अनि तुरन्तै हामीलाई चाहिँ ठिक बेठिक छुट्याइहाल्छ। कोमल जवाब दियो भने चाहिँ त्यो रिसाउने मान्छे पनि शान्त हुन्छ, त्यसैले नरम जवाब दिए उसको रिस चाहिँ त्यहीँ मरिहाल्यो, न त झगडा हुन्थ्यो। तर रुखा वचनहरूले रिस उठाउँछन्, उसको रुखो वचनले चाहिँ मलाई रिस उठिरहेको थियो, तर कोमल जवाबले चाहिँ त्यसलाई शान्त पार्यो। यसरी हरेक पदले चाहिँ हामीलाई अति नै व्यवहारिक, हाम्रो जीवनमा अति नै आवश्यक, उपयोगी, ठिक बेठिक छुट्याउने शिक्षाहरू परमेश्वरले यसरी दिनुभएको छ। पन्ध्रको अठारमा पनि हेर्नुहोस्, क्रोधी मान्छेले झगडा मच्याउँछ तर जो रिसाउनुमा ढिलो छ उसले झगडा शान्त पार्छ। उही सत्यतालाई तर फेरि केही शब्दहरू फेरेर बताइरहेको छ, यहाँ दोहोऱ्याइ पनि रहेको छ। हामी मानिसको कमजोरीहरू, हाम्रो पापी स्वभावले हामीलाई चाहिँ कहाँ खाल्डोमा पार्छ, परमेश्वरले अघिबाटै जान्नुहुन्छ। हाम्रो प्रवृत्ति, हाम्रो झुकाव, हाम्रो कमजोरी सब थाहा छ, अनि त्यसैले परमेश्वरले चाहिँ उहाँको यी व्यवहारिक बुद्धि हाम्रो जीवनमा कसरी लागू गरेर तीबाट बच्न सक्छौँ, उहाँलाई खुसी पार्न सक्छौँ भन्ने हेतुले चाहिँ यी दिनुभएको छ। अनि हामीले यो पढ्दाखेरि के पाउँछौँ, यो पुरै पुस्तकको विषय चाहिँ एउटा छ, त्यो चाहिँ हो व्यवहारिक बुद्धि। ज्ञान मात्र होइन, कुनै कुरा जान्नु मात्र होइन, मैले पढेँ त्यो जानिसकेँ मैले, अर्को कुरा बताऊँ, कतिको धारणा चाहिँ त्यस्तो हुन्छ, मैले सबै पढिसकेँ, तर त्यहाँ ठुलो भिन्नता छ कुनै कुरा जान्नु र बुद्धि हुनुमा चाहिँ एकदम भिन्नता छ। ग्रिकहरू उनीहरूको बुद्धि भन्दाखेरि चाहिँ उनीहरू चाहिँ धेरै दिमागी कुरा र एकदमै दर्शन शास्त्र र अनेकै कल्पनाको कुरा गर्थे भने यहुदीहरू जसलाई परमेश्वरले आफ्नो वचन दिनुभयो उनीहरूको बुद्धि चाहिँ धेरै फरक थियो। यहुदीहरूको बुद्धि भनेको चाहिँ व्यवहारिक बुद्धि हुन्थ्यो, ठुलो भिन्नता सांसारिक बुद्धि र परमेश्वरको वचनको बुद्धिमा भिन्नता छ। जस्तो कि अब नयाँ नियममा चाहिँ याकुबको पत्र पनि यसरी नै व्यवहारिक बुद्धिको पत्र हो। याकुब पुस्तकलाई चाहिँ नयाँ नियमको हितोपदेश भन्ने पनि हुन्छ। एकचोटि याकुब तीन अध्यायमा पढ्नुहोस् त, याकुब तीन अनि सत्र र अठार, याकुब तीन को सत्र र अठार पद, यहाँ यसरी बताइएको छ। तर पन्ध्र पद पनि पढौँ है, यो चाहिँ माथिबाट आउने बुद्धि होइन तर यो सांसारिक शारीरिक शैतानी हो, गलत खालको बुद्धि पनि छ। सत्र पद, तर जुन बुद्धि माथिबाट आउँछ त्यो पहिले पवित्र हुन्छ, त्यसपछि मिलनसार, कोमल, मनाउँदा मानिहाल्ने, दया र असल असल फलले भरिएको, पक्षपातरहित र कपटरहित हुन्छ, अनि मेलमिलाप गराउनेहरूका निम्ति धार्मिकताको फल मेलमिलापमा छरिन्छ। यहाँ बयान गरेको कुराहरू चाहिँ हितोपदेशको विभिन्न ठाउँमा चाहिँ छरिएको छ, यी कुराहरू चाहिँ विभिन्न पदहरूमा, यो माथिबाट आउने बुद्धि, व्यवहारिक बुद्धि, हामीलाई चाहिँ दिनदिनको जीवनमा मानिसहरूसित हामी चाहिँ हेलमेल गर्दाखेरि अविश्वासीहरूसँग विश्वासीहरूसँग हाम्रो स्कुलमा हाम्रो काममा मण्डलीमा जहाँसुकै चाहिँ हामीलाई चाहिने व्यवहारिक बुद्धिको चाहिँ बयान गरिरहेछ। अब चाबी पद चाहिँ हितोपदेश 1:7 हामी मान्न सक्छौँ। हितोपदेश 1:7 यसरी लेखिएको छ, परम प्रभुको भय नै ज्ञानको सुरु हो। भेटाउनु भए हितोपदेश 1:7 परम प्रभुको भय अथवा डर नै ज्ञानको सुरु हो, तर मूर्खहरूले बुद्धि र शिक्षालाई तुच्छ ठान्छन्। दुई किसिमको मानिसको कुरा गर्दछ, परमेश्वरको डर मान्ने, परमेश्वरको डर नमान्ने। अनि यहाँ चाहिँ यसरी हामीले चाहिँ यसलाई बुझ्न सहायता हुन्छ होला। एउटा घरलाई तपाईँले चाहिँ आफ्नो दिमागमा सोच्नुहोस्, एउटा कल्पना गर्नुहोस्, एउटा घर छ अनि त्यो घरको नाम चाहिँ के हो? बुद्धि हो। अनि त्यहाँ छिर्नलाई चाहिँ एउटा ढोका छ, त्यो ढोका चाहिँ परमप्रभुको भय हो। यदि कोही चाहिँ परमेश्वरको भय मान्न चाहँदैन भने उसले बुद्धि पनि पाउँदैन, उसले यो व्यवहारिक बुद्धि जान्दैन, उसले विभिन्न ज्ञान ऊ हिसाब किताब गर्न सक्दैन, उसले विज्ञान जान्दैन, नेपाली अङ्ग्रेजी कविता इत्यादि लेख्न सक्दैन भने होइन, तर उसले दिनदिनको जीवनमा चाहिने व्यवहारिक बुद्धि चाहिँ उसँग हुँदैन। यदि उसले चाहिँ परमेश्वरलाई डर मान्न उसले रोज्दैन भने यो चाहिँ रोज्नुपर्ने कुरा हो। अघि हामीले पढेका थियौँ जुन चाहिँ 29 पदमा, किनकि तिनीहरूले ज्ञानलाई घृणा गरे। होइन, उनीहरू एकदमै वैज्ञानिक हुन सक्छन्, डक्टर हुन सक्छन्, तर के गरे उनीहरूले? परमप्रभुको भयलाई रोजेन। अनि त्यसैले पुस्तकको मूल विषय चाहिँ परमेश्वरको डरद्वारा बुद्धि प्राप्त गर्न, यही नै हो यसको विषय। परमेश्वरको बुद्धि पाउनलाई चाहिँ उहाँको डर मान्नुपर्छ। अनि हामीले यहाँ आउने दिनहरूमा अध्ययन गर्दाखेरि यो हाम्रो आजको परिचयमा के बाँड्दैछ भने, परमेश्वरले मान्छेको ठुलो वास्ता गर्नुहुन्छ भन्ने देख्छौँ। एउटा कुरा कि उहाँले चाहिँ हामीलाई यस्तो एउटा पुस्तक दिनुभएको छ जुन चाहिँ हाम्रो जीवनको मसिनो मसिनो कुराहरू, हाम्रो दैनिक जीवनको कारोबारहरूमा अनि व्यवहारमा कस्तो तरिकाले हामीले र कुन बाटो हामीले रोज्दाखेरि चाहिँ हामी सफल हुन्छ परमेश्वरको दृष्टिकोणमा र परमेश्वरको आशिष हामीले पाउँछौँ। अनि यहाँ लेखेको छ कि एउटा जवान मानिसले चाहिँ यो बुद्धि पाउन सक्छ। 3:4 जवान मानिसहरूलाई ज्ञान र विवेक दिँदछन् भनेको छ। अनि सबभन्दा राम्रो समय पनि यही नै हो, तपाईँको आफ्नो जवान समयमा नै, उमेरमा नै यो पुस्तकबाट चाहिँ सिक्न थाल्नु। र धेरै पटक युवालाई सम्बोधन गरिएको हामीले यहाँ देख्नेछौँ। अनि अर्को कुरा चाहिँ यो हितोपदेशको पुस्तकले चाहिँ हामीलाई साँचो पवित्र जीवन जिउनलाई सिकाउँछ। त्यसैले यो चाहिँ व्यवहारिकको पुस्तक हो। अनि जस्तो कि हाम्रो घर परिवारको बारेमा यहाँ उल्लेख छ, हाम्रो समाजको बारेमा, व्यापार धन्दाको बारेमा, आर्थिक कारोबारहरूको बारेमा, त्यति मात्र होइन एउटा राजालाई शासन चलाउन समेत यहाँ बुद्धि दिएको छ। अनि तर हामी साधारण घर परिवारमा आफ्नो छोराछोरीलाई तालिम दिन पनि परमेश्वरले यहाँ चाहिँ निर्देशनहरू दिनुभएको छ। अनि त्यसैले हामीले मानिसहरूको किताबहरूबाट संसारको बुद्धिमानी मानिसहरू भनौँ न, उनीहरूले ल कसरी हामी चाहिँ सफल हुन सक्छ हाम्रो जीवनमा भन्ने कुराको सल्लाहबाट भन्दा हामीले चाहिँ यहाँबाट नै बढिया सल्लाह पाउन सक्छौँ। अनि हामीले यो पनि हेर्नेछौँ कि एकदमै यसले समेटेको विषयहरू चाहिँ र विषयहरू मात्र होइन किसिम किसिमका व्यक्तिहरू सबै वर्गका व्यक्तिहरूलाई चाहिँ समेटेको हामी पाउँछौँ. अब अघि भनिहाल्ने राजा प्रजा दुवैलाई समेटेको छ. अघि भने हेरेको थियौँ एउटा शब्द बोधा, अर्कोतिर बुद्धिमान, दुवैलाई समेटेको छ, समझदारलाई, पुरुष स्त्री दुइटैलाई समेटेको छ, जवानलाई वृद्धलाई पनि समेटेको छ, धनी गरिब एउटा विषय त्यो पनि हेर्नेछौँ, मालिक नोकर दुइटैलाई समेटेको छ, बुद्धिमान मूर्ख, विवाहित अविवाहित दुइटैलाई समेटेको छ, पति पत्नी, बाबुआमा छोराछोरी, एउटा रिसा मान्छे, एउटा संयमी मान्छे दुइटैलाई समेटेको छ, धैर्यवानलाई पनि समेटेको छ, हडबडेलाई पनि समेटेको छ, अल्छे हामीले एउटा विषय त्यो पनि अध्ययन गर्नेछौँ, अल्छेलाई पनि समेटेको छ, परिश्रमीलाई पनि समेटेको छ, शत्रु मित्र अनि एउटा अलि निराश भइरहेको व्यक्ति, अर्को चाहिँ आनन्दित भइरहेको व्यक्ति, कोही थोरै बोल्ने व्यक्ति हुन्छन्, कोही धेरै बोल्ने व्यक्ति हुन्छन्, सबैलाई चाहिँ समेटेको छ, ऐना जस्तै छ यो पुस्तक. अनि हाम्रो चाहिँ यसले हाम्रो पाप स्वभावमा भएको मूर्खताहरू चाहिँ यसलाई देखाइदिन्छ. हामी यो पढ्दाखेरि चाहिँ हाम्रो मूर्खताहरू यो देखाउँदाखेरि चाहिँ हामीले चाहिँ आफ्नो पाप स्वीकार गर्ने मौका हुन्छ, पश्चाताप गर्ने मौका हुन्छ. अनि त्यसैले यो चाहिँ एकदमै व्यवहारिक छ त्यो अर्थले. अब चाहिँ हामी अलिकति बाँकी समय चाहिँ यहाँ बीच पदबाट हेर्नेछौँ. यहाँ बुद्धिलाई चाहिँ एउटा व्यक्तिसँग तुलना गरिएको छ अथवा व्यक्ति रूप दिएको छ. अनि यहाँ बीच पदबाट हामी पाउँछौँ एउटा व्यक्तिको रूपमा आह्वान गरिरहेछ, बोलाइरहेको छ, अनि वास्तवमा बोलाउनु हुने चाहिँ परमेश्वर नै हुनुहुन्छ. 20-21 पद, बुद्धि बाहिर चर्को स्वरले कराउँछ, उसले सडकहरू हुँदो आफ्नो आवाज उचाल्छ, ऊ भिड लाग्ने ठाउँहरूको मुख्य स्थानमा मूल ढोकाहरूको मुखमा चिच्याउँछ, ऊ यसो भन्दै सहरमा आफ्नो वचनहरू सुनाउँछ. त्यसैले सारा बुद्धि भएको परमेश्वरले चाहिँ निमन्त्रणा दिँदै हुनुहुन्छ अथवा बोलाउँदै हुनुहुन्छ. कुरा के छ भने सुन्दै हुनुहुन्छ कि सुन्न भइरहेको छैन? परमेश्वरले चाहिँ बोलाउँदै हुनुहुन्छ भनेर यहाँ लेखेको छ, धेरैले चाहिँ सुन्दैन. जस्तो कि 24 पद, किनभने मैले पुकारे तर तिनीहरूले इन्कार गरे, तिमीहरूले इन्कार गर्यो, मैले आफ्नो हात फैलाए तर कसैले वास्ता गरेन. परमेश्वरले बोलाउँदै हुनुहुन्छ तर उनीहरूले चाहिँ त्यो स्वरलाई चाहिँ घृणा गर्दैछन्, खासकै घृणा गर्दैछन्. 29 पद, तिनीहरूले ज्ञानलाई घृणा गर्दैछन् र परमेश्वरको भयलाई चाहिँ रोज्न इन्कार गर्दैछन्, जसको फलस्वरूप के हुनेछ 26 पददेखि, यसकारण म पनि तिमीहरूको विपत्तिमा हाँस्नेछु, तिमीहरूमाथि डर आइपर्दा म खिसी गरेर हाँस्नेछु, जब तिमीहरूको डर आँधी बेरी झैँ र तिमीहरूको विनाश भुमेरी झैँ आउँछ, जब विपत्ति र वेदना तिमीहरूमाथि आइपर्छन् त्यस घडी तिनीहरूले मलाई पुकार्नेछन् तर म जवाफ दिने छैन, तिनीहरूले यत्नसित मलाई खोज्नेछन् तर मलाई भेट्टाउने छैनन्. त्यसैले परमेश्वरले चाहिँ बोलाएको नसुन्दाखेरि चाहिँ एक दिन त्यसको प्रतिफल चाहिँ अति नै तितो हुनेछ. यो सुरुको यो एक अध्यायमा चाहिँ परिचय गर्दाखेरि चाहिँ यसरी चेतावनी दिँदै यो सुरु भएको छ पुस्तक. सुन्यो भने चाहिँ अति नै मिठो फल र प्राप्ति हुनेछ. 33 पद, तर जसले मेरो कुरा ध्यानसित सुन्छ ऊ सुरक्षित रहनेछ र खराबीको डरबाट ढुक्क भइरहनेछ. अर्थात् उसले चाहिँ एउटा अविश्वासी हो भने अनि उसले यो पढ्यो भने उसले चाहिँ म पापी छु भनेर अवश्य नै उसले देख्नेछ. अनि उसले चाहिँ कायल भइकन उसले अब उसको हृदय सुसमाचार सुन्न तयार हुनेछ अनि उसले विश्वास गरेर सुसमाचार विश्वास गरेर मुक्ति पाउन सक्नेछ. सुरक्षित रहनेछ। अर्कोतिर ऊ विश्वासी नै हो भने उसले यो शिक्षाहरूबाट चाहिँ उसको पूरा विश्वासी जीवन चाहिँ खतराहरूबाट जोगिँदै ऊ सुरक्षित रहन सक्नेछ। अब एउटा प्रश्न है, यहाँ 20 पदमा चाहिँ भनेको छ कि बुद्धिले चाहिँ सडकहरू हुँदो आफ्नो स्वर उचालेर चाहिँ कराउँदैछ भनेर। यहाँ सडकको मतलब चाहिँ दिनदिनको जीवनमा हामी जहाँ जिउँदछौँ त्यहीँको कुरा गरेको है। मेरो स्वर जान लाग्यो जस्तो है। यो ब्याट्री त ठिकै छ, अब 5 मिनट बाँकी छ, स्वर जान्छ होला मेरो। सडकहरू हुँदो भन्नाले चाहिँ जहाँ हामी दिनहुँ जिउँदैछौँ, अर्थात् हाम्रो वास्तविक संसार, हाम्रो काम, हाम्रो पसल, हाम्रो स्कुल, हाम्रो पेसा, हामी जहाँ छौँ त्यहीँ। प्रश्न उठ्छ के साँच्चै नै त्यहाँ हामीले परमेश्वरलाई भेट्टाउन सक्छौँ त? हामी बुझ्न सक्छौँ मण्डली सभामा आएर त त्यहाँ त परमेश्वर कुरा सुन्न पाइन्छ, सकिन्छ, तर के मेरो काममा पनि अनि मेरो दिनदिनको पढाइमा स्कुलमा जाँदाखेरि चाहिँ साँच्चै म चाहिँ परमेश्वरले मलाई सिकाउन सक्नुहुन्छ त? वास्तवमा यदि हामी खालि हप्ताको एक दिन मात्र हामी सिक्न सक्ने भएको भए र हामी खालि भनौँ न पढ्दाखेरि मात्र हामीले सिक्न सक्ने भयो त त्यो त कामै भएन नि, किनभने हाम्रो अधिकांश समय त सडकमा बिताउँछौँ, अर्थात् हामी चाहिँ व्यवहारिक जीवनमा हिँडिरहेका हुन्छौँ। स्कुलमा धेरै समय हुन्छौँ, हामी काममा हुन्छौँ धेरै समय, घरमा हुन्छौँ, अनि त्यो सब व्यवहारिक जीवनकै घडीमा नै हामीलाई चाहिएको बुद्धि चाहिँ म दिन सक्छु, म दिन्छु भनेर चाहिँ परमेश्वरले यहाँ भनिरहनु भएको यहाँ बुझ्छ। तर सडकमा चाहिँ अरूहरू पनि कराउँदैछन्। 7 अध्यायमा एकचोटि हेरौँ, हामीलाई बोलाउने चाहिँ अरू पनि छन्। हितोपदेश 7:12 यहाँ निम्तो दिने एउटा पराई स्त्री छ, एउटा खराब चरित्रको स्त्री। 12 कहिले त्यो बाहिर हुन्छ, कहिले सडकहरू हुँदो, अनि हरेक कुनामा त्यो ढुकी बस्छे। उसले निम्तो पनि दिन्छ। 18 आओ बिहानसम्म हामी प्रेमले तृप्त बनाऊ, प्रेमद्वारा आफैलाई आनन्दित तुल्याउँ। उसको कुरा सुन्नुहुन्छ त? 25 हेर्नुहोस्, तिम्रो हृदय त्यसका मार्गहरूतिर नलागोस्, त्यसका बाटाहरूमा तिमी भड्किएर नजाओ। साथै अरूले पनि बोलाउँदैछ 1 अध्यायको 11 अघि पढेका थियौं, फुस ल्याउने मान्छेहरू जसले चाहिँ आऊ हामीसँग जाऊ न अनि हामी एउटा सँगै मिलेर केही गरौं, हाम्रो थैली पनि साझा होस्, कति रमाइलो हुन्छ, हामीसँग जाऊ है भनेर चाहिँ बोलाउनेहरू छन्। 11 यदि तिनीहरूले हामीसँग आऊ रक्तपात गर्न बाटो ढुकाउ इत्यादि भन्यो भने उनीहरूको पछि नलाग भनेर यहाँ चेतावनी दिँदैछ। तर परमेश्वरले चाहिँ हामीलाई बोलाइरहेको, हामीले सुन्ने मौका अहिले छ है। 8 अध्यायमा हेर्नुहोस् त, 8:1-4 के बुद्धिले पुकार्दैन र अनि के समझले आफ्नो आवाज सुनाउँदैन र? उता अग्ला ठाउँहरूको चुचुरामा सडकहरूका चौबाटाहरूमा बाटोको किनारमा उभिन्छ, मूल ढोकाहरू नेर सहरको मुखमा ढोकाहरूबाट भित्र पस्ने ठाउँमा उसले यसो भन्दै कराउँछ, हे मानिसहरू हो, म तिमीहरूलाई पुकार्छु, मेरो वाणी मानिसका सन्तानका निम्ति हो। त्यसैले हामीलाई व्यवहारिक शिक्षा दिनलाई चाहिँ यो हितोपदेश लेखिएको हो। सडकमै अर्थात् हाम्रो दिनदिनको जीवनमै हामीलाई जिउन चाहिँ म सिकाउँछु भन्दै परमेश्वर बोलाउँदै हुनुहुन्छ, अनि हामीले यी दिनहरूमा चाहिँ सिक्नलाई राम्रो मौका छ। अनि हितोपदेशबाट चाहिँ हामीलाई धेरै उपलब्धि छ। एक चाहिँ हामीलाई यसले बुद्धि र शिक्षा दिन सक्छ भन्ने छ यो एक अध्यायको दुई पदमा। यिनीहरूद्वारा मानिसले बुद्धि र शिक्षा जानन्, होइन अघि नै भनिसकेको पुस्तकको मुख्य विषय नै यही हो, बुद्धिमान हुनलाई, बुद्धि दिनलाई चाहिँ यो लेखिएको हो। 915 पदहरूमा यो चाहिँ 116 पदहरूमा चाहिँ यो बुद्धि भन्ने शब्द उल्लेख छ, र बुद्धिमान भन्ने शब्द चाहिँ त्यति धेरै पटक यो उल्लेख छ। अनि बुद्धि भनेको चाहिँ ज्ञान मात्र, ज्ञान हुनु मात्र होइन हामीसँग, तर ज्ञानलाई ठिकसँग प्रयोग गर्नु हो। बुद्धि भनेको ज्ञान मात्र नभइकन ज्ञानलाई ठिकसँग प्रयोग गर्न सक्नु हो भनेको मतलब हाम्रो सबै मानवीय सम्बन्धहरूमा, जिम्मेवारीहरूमा हामी चाहिँ सिपालु हुन सकोस्, परमेश्वरको इच्छा छ सफल हुन सकोस्। अनि त्यो चाहिँ बुद्धि भयो। अनि शिक्षा भन्नाले चाहिँ यो शब्दको माने चाहिँ अनुशासन हो, अनुशासन। प्राय जस्तो हामीले शिक्षा भन्दाखेरि चाहिँ त्यसरी सोच्दैनौँ, तर यो शब्दको माने त्यही हो, अनुशासन। यसको मतलब हितोपदेशले चाहिँ हामीलाई अनुशासित हुन सिकाउँछ, परमेश्वरको छोराछोरीहरूले चाहिँ व्यवहारिक बुद्धिमा अनुशासित हुनलाई चाहिँ यसले हामीलाई मद्दत गर्छ। त्यसैले आउने दिनहरूमा चाहिँ हामी भोलि र पर्सि र पर्सि चाहिँ एउटा मात्र क्लास हुनेछ, तर हामी केही विषयगत अध्ययन गर्नेछौँ योपालि हितोपदेशबाट, अनि प्रभुले हामीलाई सहायता गर्नुभएको होस्। अनि तपाईँले चाहिँ यदि यो सुनेर तपाईँले रोज्नुपर्ने हुन्छ है, तपाईँले परमेश्वरको भय रोज्नुभयो, उहाँको डर मान्न रोज्नुभयो, परमेश्वरको इच्छा जान्नलाई रोज्नुभयो भने चाहिँ तपाईँ बुद्धिमानी हुनुहुन्छ। यदि तपाईँले यो सुनेर चाहिँ जुन अध्ययन गर्नेछौँ त्यसलाई चाहिँ तपाईँले इन्कार गर्नुभयो भने चाहिँ हितोपदेश पुस्तकले चाहिँ धेरै दोहोऱ्याएको एउटा शब्द के छ, मूर्ख भनेको छ। मूर्ख भनेको चाहिँ त्यसको माने चाहिँ उसँग ज्ञान नभएको होइन, ज्ञान भएर पनि इन्कार गर्नेलाई चाहिँ हितोपदेशको पुस्तकले चाहिँ मूर्ख भनेको छ। त्यसैले बुद्धिलाई प्राप्त गर्न चाहिँ सबभन्दा ठुलो कुरा हो भनेर चाहिँ यो पुस्तकले सिकाउँछ। अनि त्यो बुद्धि चाहिँ व्यवहारिक बुद्धि हो, परमेश्वरलाई खुसी पार्ने, जीवन जिउन सक्षम बनाउने बुद्धि हुन्छ। हामी प्रार्थना गरी एउटा भजन गर्नलाई समय लिउँ। प्रभु धन्यवाद छ जुन हामी आज अध्ययन सुरु गर्न पाएका छौँ, अनि हाम्रो हृदयहरू यी दिनहरूमा सिक्नको लागि सहायता गरिदिनुहोस्। तपाईँको हातमा सुम्पन्छौँ हरेकको निम्ति, तपाईँले जीवनलाई बदल्ने काम गरिदिनु भएको होस् पिता, अनि हामीलाई सहायता गर्नुहोस् यी सभाहरू। तपाईँ बिना हामी केही गर्न सक्दैनौँ प्रभु, तपाईँले हाम्रो शिक्षक बनिदिनुहोस् र हामीलाई तपाईँको सामर्थ्यले, बुद्धिले यी कामहरू गर्न सकौँ। धन्यवाद छ प्रभु येशूको नाममा, आमेन।